कर लिए भाई।
وعن معاوية رضي الله تعالى عنه قال سمعت النبي صلى الله عليه وسلم يقول لا يزال من أمتي أمة قائمة إلا من الله لا يضرهم من خذلهم ولا من خالفهم حتى يأتي أمر الله وهم على ذلك متفق عليه. وذكر حديث أنس رضي الله تعالى عنه من عباد الله في كتاب القصص.
بسم الله الرحمن الرحيم. حضرت معاویہ رضی اللہ تعالی عنہ سے منقول ہے کہ میں نے حضرت نبی کریم صلی اللہ علیہ وسلم کو ارشاد فرماتے ہوئے سنا، میری امت میں سے ایک جماعت، ایک گروہ ہمیشہ قائم رہے گا، قائم رکھے گا اللہ کے امر کو، یا اللہ کے امر پر قائم رہے گا۔ اب اللہ کے امر کے اوپر قائم رہنے کا مطلب کیا؟ نمبر ایک، ان کی اعتقادی زندگی اسلام کے مطابق ہوگی۔ نمبر دو، عملی زندگی اسلام کے مطابق ہوگی۔ نمبر تین، شریعت کے احکام کے اوپر مکمل طور پر عمل کریں گے۔ چار، شریعت اور دین اور حدیث کی ترویج اور اشاعت کی خدمت وہ لوگ انجام دیں گے۔ پانچ، قتال فی سبیل اللہ کے ذریعے سے اعلائے کلمۃ اللہ کریں گے۔ چھ، اسلامی سرحدوں کے اوپر پڑاؤ ڈال کے مقیم ہو کر کے سرحدوں کی حفاظت کریں گے۔ سات، بعض حضرات نے خصوصیت کے ساتھ حدیث شریف پڑھنے پڑھانا، حدیث شریف کی نشر و اشاعت کو بھی بامر اللہ سے مراد لیا ہے۔ اس جملے کا خلاصہ یہ نکلتا ہے کہ اس امت کے اندر نیک لوگ ہمیشہ باقی رہیں گے۔ کوئی زمانہ بھی اس امت پر ایسا نہیں آئے گا کہ جس میں یہ امت نیک لوگوں سے خالی ہو جائے۔ لا يضرهم من خذلهم، ان کو نقصان نہیں پہنچائے گا جو ان کی مدد نہ کرے، یعنی کوئی ان کی مدد نہ کرے تو ان کو کچھ پرواہ نہیں ہوگی، وہ اپنے طور پر دین کے کام میں لگے رہیں گے۔ بعض لوگ جو ہے نا ہاتھ جھاڑ کے بیٹھ جاتے ہیں، کوئی مدد تو کرتا نہیں، میں اکیلا کیا کام کروں، تو ایسے لوگ کبھی کچھ کام کر پاتے نہیں ہیں۔ چلا تھا جانب منزل میں تنہا، مگر لوگ آتے گئے اور کانوا بندھا گیا۔ اس طرح خود اکیلے چلو، پھر جو ہے لوگ ساتھ دینے والے تو تیار ہو جائیں گے۔ تو کہا کہ جو ان کی مدد نہ کرے اس کی وجہ سے ان کو کوئی ضرر اور نقصان نہیں ہوگا، وہ دھن سے اپنے کان میں لگے ہوں گے۔ وَلَا مَنْ خَالَفَهُمْ، اور جو لوگ ان کی مخالفت کرے وہ بھی ان کو نقصان نہیں پہنچائیں گے۔ یعنی بعض لوگوں کا کام ہی یہ ہوتا ہے کہ اچھے کام کی مخالفت کرنا۔ تو جو یہ جو امت کے اندر ایک گروہ ہوگا وہ مخالفت کرنے والوں کی مخالفت کی ان کو کوئی پرواہ نہیں ہوگی، وہ کام اپنا کرتے چلیں گے۔ اور یہی کام کرنے کا طریقہ ہے، اگر تم نے کسی کی مخالفت کے چکر میں پڑے تو تم کام کرنے سے رہے، مخالفت کرنے والے مخالفت کرتے رہے، اپنے کو اپنا کام کرتے رہنے کا، تو ہی کام ہوتا ہے۔ حتی یاتی امر اللہ، یہاں تک کہ اللہ تعالیٰ کا حکم آ جاوے۔ اللہ کا حکم آ جاوے یعنی نمبر ایک موت آ جائے، मौत तक वो लोग इस तरह दीन के काम में लगे रहेंगे। नंबर दो, कयामत आ जावे, कयामत तक ये हक परस जमात दीन का काम करती रहेगी। नंबर तीन, अल्लाह ताला के दीन पर सख्ती से अमल होने लगे वहाँ तक ये लोग बराबर मेहनत करते रहेंगे, क्योंकि गायत क्या है, अल्लाह के दीन पर लोग अमल करने वाले बन जाइए गायत। जब लोग अल्लाह के दीन पर मजबूती से अमल करने वाले बन गए तो मकसूद हासिल हो गया, फिर जद्दोजहद करने की कोई ज़रूरत नहीं रहेगी। वहुम अला ज़ालिका, और वो लोग इस हाल के अंदर होंगे, यानी मौत तक कयामत तक वो लोग इसी तरह काम पर डटे हुए होंगे। बाद रिवायतों में वहुम भी शाम आया है कि वो लोग मुल्क शाम में मुकीम होंगे, दज्जाल निकलेगा वो उससे मुकाबला करेंगे, दज्जाल के निकलने तक वो लोग इसी तरह दीन के काम में मजबूती से जमे हुए रहेंगे। इस हदीस से ये भी मालूम हुआ कि उम्मते मोहम्मदिया की शान व शौकत दुनिया में कहीं न कहीं हर ज़माने में बाकी रहेगी, कहीं न कहीं। ये नहीं हो सकता कि पूरी दुनिया में हर जगह के ऊपर उम्मते मोहम्मदिया ख्वार हो जाए, कहीं न कहीं उम्मते मोहम्मदिया आलम के अंदर शान व शौकत के साथ होगी। जी
وعن أنس رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم مثل أمتي مثل المطر لا يطرى والمقر لما في الغرب والتلمذي رحمه الله تعالى.
حضرت انس رضی اللہ تعالی عنہ سے یہ روایت ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، میری امت کی مثال بارش کی مثال ہے۔ اس حدیث میں نبی کریم صلی اللہ علیہ وسلم نے امت کو بارش کے ساتھ تشبیہ دی۔ بارش جو ہے نا، اس کا ہر ہر قطرہ فائدہ مند ہے، ایسا ہوتا ہی نہیں کہ بارش کا یہ قطرہ فائدہ مند اور یہ قطرہ غیر مفید، ایسا ہوتا نہیں۔ بارش کا ہر ہر قطرہ مفید اور فائدہ مند ہی ہوا کرتا ہے۔ ایک بات یہ، دوسری بات کیا، لا یدرا اولہ خیر ام آخرہ، پتہ نہیں کہ اس کا شروع والا حصہ بہتر ہے یا آخر والا حصہ بہتر ہے۔ اب یہ لفظ خیر جو ہے نا، اس میں تبذیل کے معنی کے اندر نہ لو تو اس صورت کے اندر مفہوم کیا ہوگا کہ بارش کا اول ہو کہ بارش کا آخر ہو، خیر ہونے میں، فائدہ پہنچانے میں سب یکساں اور برابر برابر ہے۔ اس طرح امت محمدیہ کا اول طبقہ ہو کہ آخر طبقہ ہو، خیر کے اعتبار سے، دینی فائدے کے اعتبار سے سب برابر 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 ہے، تو اس صورت میں خیر افضلیت اس میں تفضیل کے معنی میں نہیں ہوگا۔ کیا مفہوم نکلے گا؟ امت محمدیہ کا اول طبقہ، امت محمدیہ کا آخری طبقہ، سب خیر میں بھلائی میں یکساں ہیں، برابر برابر ہے۔ اور ہاں، اتنی بات رہے گی کہ صحابہ کرام رضوان اللہ تعالیٰ علیہ اجمعین صحبت نبوی کی برکت سے پوری امت کے مقابلے میں بہتر قرار دیے جائیں گے، اور بعد میں آنے والے لوگ دوسرے اعتبار سے بہتر قرار دیے جائیں گے، کہ بعد والے لوگوں کو نبی کریم صلی اللہ علیہ وسلم کی صحبت نہیں ملی، حضور کی زیارت نہیں نصیب ہوئی، پھر بھی وہ لوگ دین کو ہر طرح سے پھیلانے کی، دین پر عمل کی جدوجہد اور کوشش میں لگے ہوئے، اس اعتبار سے امت کا بعد والا طبقہ بہتر ہو جائے گا۔ تو خیریت میں، فائدہ پہنچانے میں سب برابر برابر، البتہ یہ کہ اول طبقہ صحبت نبوی کے اعتبار سے افضل، اور بعد والا طبقہ بعض جزوی اعتبار سے افضل۔ تو तो दोनों के अंदर कुछ न कुछ जो है फ़र्क है, बाकी दीन की इशात के एतबार से पूरी उम्मत अफजल करार दी जाएगी। और बाद हजरात ने खैर को इसमें तब्जील के माने के अंदर लिया है, तो उस सूरत के अंदर मफहूम ये लिया जाएगा कि खैरियत और अफजलियत के मुख्तलिफ शोबे हैं। सहाबा की अफजलियत किसी और एतबार से, बाद वाली उम्मत की अफजलियत किसी और एतबार से, लेकिन बाद वाली उम्मत की जो अफजलियत की वजूहात है उसकी वजह से वो लोग सहाबा पर कुल्ली तौर पर फजीलत साबित हो गए, ऐसा नहीं हो सकता कि बाद वालों की अगर जुज़वी फजीलत साबित हो जाएगी तो उसकी वजह से उनकी सहाबा पर कुल्ली फजीलत साबित नहीं हो सकती। जी
وعن جعفر عن أبيه عن جده رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم أبشروا وأبشروا إنما مثل أمتي مثل الغيث لا يدرى آخره خير أم أوله أو كحديقة أطعم منها فوجا عاما ثم أطعم منها فوجا عاما لعل آخرها فوجا أن يكون عرضه عرضا وأعمقها عمقا وأحسنها حسنا كيف ذلك أمة أنا أولها والمهدي وسطها والمسيح آخرها ولكن بين ذلك قيد أعرجه ليس مني ولا أنا منهم وراه حسن رحمه الله।
हज़रत जाफ़र अपने अब्बा से दादा से नकल करते हैं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया खुश हो जाओ खुश हो जाओ। ये दो मरतबा जो फरमाया ने ये तकरार बाद शुर्राह ने ताकीद के लिए माना है, तकरार बराए ताकीद। बाद हज़रात कहते हैं कि पहला अबशिरु का ताल्लुक़ है दुनिया से और दूसरे अबशिरु का ताल्लुक़ है आखिरत से, ये दोनों में फ़र्क भी किया है कि मेरी उम्मत की मिसाल बारिश जैसी मिसाल है। बारिश को अरबी में गैथ कहते हैं, गैथ गौस गा वाव सा का मादा आता है मदद के लिए, क्योंकि बारिश भी मदद करती है ना इंसान की, जैसे कि गौस दरगाह वाले इस तरीके से। तो मेरी उम्मत की मिसाल बारिश की तरह है फ़ायदा पहुंचाने के एतबार से, मालूम नहीं कि उसका आखिर बेहतर है या उसका अव्वल बेहतर है, यानी फ़ायदा पहुंचाने में मेरी उम्मत पूरी बराबर बराबर है। लिहाजा आप देखिए कि उम्मत के अफराद के ज़रिए दीनी फैज़ जो दौरे अव्वल के अंदर पहुँचा है, या आखिरी दौर के अंदर भी उम्मत के उलमा सुलहा के ज़रिए से ऐसा ही दीनी फैज़ पहुँच रहा है। कुछ न कुछ फ़र्क तो होता ही है लेकिन दीनी फैज़ पहुँच रहा है। अवका हदीकतिन दूसरी मिसाल, या ये कि मेरी उम्मत की मिसाल बागीचे की तरह है। हदीका ऐसे बागीचे को कहते हैं जिसके अंदर दरख्त हरे भरे कसरत से हो, और बुस्तान ऐसे को कहते हैं जहाँ खजूर और फलदार दरख्त हो, उसको बुस्तान कहा जाता है। अब यहाँ उम्मत को दो चीज़ों से तशबीह दी, एक बारिश से कि लोगों को उम्मत के इल्म और हिदायत से फ़ायदा पहुँचेगा, दूसरी तशबीह दी हदीकतुन के ज़रिए से कि लोग उस बागीचे में आकर जिस तरीके से फल चुनते हैं फल खाते हैं, इस तरह इस उम्मत के ज़रिए से आमली फल चुनते हैं और आखिरत के फल वो लोग खाते हैं। उतिमा मिन हा फौज आमन, कि उसमें से एक फौज को एक जमात को एक साल खिलाया गया, यानी एक जमात को इस बागीचे में से एक साल खिलाया गया। ثم اطعم منها فوج عاما, फिर उसी बागीचे में से दूसरी फौज को दूसरे साल खिलाया गया, यानी नफ़ा उठाने में बारी बारी चली तरकीब, पहले एक फौज एक जमात, फिर दूसरे साल के अंदर जो है दूसरों ने फ़ायदा उठाया। لعل آخرها فوجا أن يكون عرضها عرضا, शायद के उसके अखीर के अंदर ऐसी फौज हो कि जो चौड़ाई के अंदर ज़्यादा चौड़ी हो और गहराई के एतबार से ज़्यादा गहरी हो और ख़ूबसूरती के एतबार से ज़्यादा हसीन और ख़ूबसूरत हो। देखो जमा चौड़ाई के एतबार से, चौड़ाई का मतलब क्या, जमात के अफराद की तादाद, गोया कि ये जो फौज दर फौज जो इस्लाम के बागीचे में, उम्मत के बागीचे में फल चुनने के लिए आएंगे तो इनकी तादाद बहुत बड़ी होगी, बहुत बड़ी होगी। हाँ अरजा अरजन, देखो अरजन के ज़रिए ताकीद लाई गई कि ऐसी वसी उसकी चौड़ाई होगी कि बस कहो मत, मतलब कि ये जमात बहुत बड़ी होगी। और अर्ज उमुक के ज़िम्न में तूल खुद ब खुद आ गया, इसीलिए तूल को अलग से ज़िक्र नहीं किया गया। और चौड़ाई गहराई खूबियों में इससे बेहतर हो, मुराद इस जमात की कसरत है कि अल्लाह सुबहानहु व ताला ने जो है इन लोगों को ऐसी वसअत अता फरमाई तादाद में, और ऐसी गहराई अता फरमाई और ख़ूबसूरती अता फरमाई कि ये लोग हदीक़े इस्लाम से बड़ी तादाद के अंदर फ़ायदा उठाएंगे, इस्लाम के बाद से ये लोग खूब तादाद में फल चुनेंगे। फिर आगे एक दूसरा अलग थलग मज़मून बयान फरमाया, ये मेरी उम्मत कैसे हलाक हो जाएगी, नहीं हलाक हो सकती, इसलिए कि शुरू में मैं खुद हूँ। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मेरी उम्मत के दरमियान में मेहदी है और मेरी उम्मत के आखिर में ईसा मसीह है। शुरू में इंजन, आखिर में गार्ड, दरमियान में सिक्योरिटी, फिर कैसे हिम्मत अलग होगी। तो गोया के नबी करीम सल्लल्लाहु अलैहि वसल्लम हिम्मत का इब्तदाई दौर में, आखिरी दौर हजरत ईसा, मेहदी आखिर से पहले पहले हजरत मेहदी। इसलिए मेरी उम्मत के हलाक होने का कोई सवाल पैदा नहीं होता, लेकिन इतना होगा कि दरमियान दरमियान के अंदर ऐसी फौजें आएगी, ऐसी जमातें आएगी कि जो टेढ़े मेढ़े होंगे, यानी गुमराह जमातें दरमियान में आएगी, गुमराह फिरके दरमियान में वजूद में आएंगे मेरी उम्मत के अंदर। और वो गुमराह फिरके कैसे होंगे, लैसा मिन्नू लैसू मिन्नी वला अना मिनहुम, वो मेरे तरीके के ऊपर नहीं होंगे और मैं उनके अंदर से नहीं होऊंगा। यानी ये जो गुमराह फिर के आएंगे ना टेढ़े मेढ़े रास्ते पर चलने वाले, वो मेरी शरीयत पर, मेरे तरीके पर, मेरी सुन्नत पर नहीं होंगे और मैं भी उनकी जमात में शामिल नहीं हूँ। ये गोया के नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उनसे बिल्कुल बरात और अलग थलग होने का ऐलान फरमा दिया कि इन गुमराह लोगों से मेरा किसी तरीके का कोई ताल्लुक नहीं होगा, मैं इनसे बिल्कुल अलग थलग हूँ। अब देखो लैसु मिन्नी और अना मिनहुम, एक जगह मिन्नी मुफरद आया और मिनहुम के अंदर जमा आया, तो मुफरद आया लफ्ज़ के एतबार से, जमा आया माना के एतबार से। जी
وعن عمرو بن شعيب عن أبيه عن جده رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم أي الفضل بالعجب إليكم إيمانا قالوا الملائكة قال وما لهم لا يؤمنون وهم عند ربهم قالوا فالنبي قال وما لهم لا يؤمنون والوحي ينزل عليهم قالوا فنحن قال وما لكم لا تؤمنون وأنا بين رسولكم قال فقال رسول الله صلى الله عليه وسلم إن عجب الخلق إلي إيمانا لقوم يقولون من بعدهم يجدون صحفا فيها كتاب يؤمن بما فيها।
ये सनद देख ली वो किताब के अंदर मबादियात हदीस में, अमर बिन शुएब नबी अंजदी ही किताब की देखी कि नहीं, वो किताब ले जाके किताबों के कब्रिस्तान में रखने के लिए थोड़ी दी है। मौलियों के घरों में कब्रिस्तान होता है और मदरसों में, उसका नाम है किताबों का कब्रिस्तान, उसको लोग कुतुब खाना कहते हैं, वो किताबों का कब्रिस्तान होता है। बहुत सी किताबें लाने के बाद ऐसी दफन कर दी जाती है कि न तीजा होता है, न चालीसा होता है, न उसका चहलुम होता है, न उसका सालवा होता है, यानी कि महीने में साल में भी कभी उसकी बिचारी की वरद गर्दानी की किसी को तौफीक नहीं होती है, बल्कि सालों में कोई गर्द गुबार साफ कर दे तो भी उस किताब पर कर्म हो जाता है, वो भी एक कब्रिस्तान दुखाना दरोगा जो होता है ना वो भी। ये तो मैयतों के कब्रिस्तान तो इस एतबार से बेहतर है कि लोग 15 शाबान है, 2 ईद है, कम से कम 3 बार तो साल में जाते हैं। और ये अपना कब्रिस्तान है उसमें तो पता नहीं सालवा भी होता है कि नहीं, उसकी पहली साल गिरा और जो है साल तो देखना चाहिए, सनद की तहकीक पूरी उसमें लिखी हुई। देखो हजरत अम्र बिन शुएब नबी ही अंजटी ही नकल करते हैं, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, यानी सहाबा को हुजूर ने एक सवाल किया कि मखलूक में तुम्हारी नज़र के अंदर सबसे बड़ा ईमान वाला कौन है ज़रा बतलाओ तो। आजबू व मना आजमू है, इसीलिए कि आदमी को जब किसी चीज़ से ताज्जुब होता है तो आदमी उस चीज़ को बड़ा समझता है। तो आजबू व मना आजमू यानी मखलूक के अंदर तुम्हारी नज़र में सबसे बड़ी चीज़ कौन सी सहाबा बतलाओ। तो सहाबा ने क्या फरमाया, अल मलाइका, फरिश्ते सबसे बड़ी चीज़ है ईमान लाने के एतबार से। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया वमा लहु, फरिश्तों को क्या, क्या फरिश्तों को, वो क्यों ईमान नहीं लाएंगे, वो अल्लाह के दरबार में रहते हैं, गैबी निज़ाम को देखते हैं, वो तो ईमान लाएंगे ही लाएंगे, उनका कौन सा कमाल ईमान का। यानी मलाइका अगर अल्लाह ताला पर ईमान रखते हैं तो इसमें कोई कमाल नहीं, इसीलिए कि मलाइका तो अल्लाह के गैबी निज़ाम का मुशाहदा करते हैं और गैबी निज़ाम का एक हिस्सा है। इसीलिए तुम ये जवाब देते हो कि मलाइका सबसे बड़े ईमान के अतबार से, जवाब तुम्हारा सही नहीं। हुजूर ने रद्द कर दिया सहाबा के इस जवाब को। तो सहाबा ने दूसरे नंबर पर क्या फरमाया, कालू फन्नबियून, तो सहाबा ने कहा अल्लाह के रसूल नबी लोग ईमान के एतबार से बहुत बड़े। तो हुजूर ने क्या फरमाया, नबियों को क्या, उन पर तो ईमान, वो क्यों ईमान नहीं लाएंगे, उन पर तो वही नाज़िल होती। यानी अम्बिया अलैहिस्सलातु वस्सलाम पर तो फरिश्ते आते हैं, वही नाज़िल होती है, वो भी खुदा ताला के गैबी निज़ाम को देखते हैं, तो वो ईमान लावे उसमें कौन सा कमाल है। तो सहाबा कहने लगे फनानो, हुज़ूर फिर तो हम ही हैं ईमान लाने के एतबार से सबसे बड़े मकाम के ऊपर। तो हुज़ूर ने क्या फरमाया, वमा लकुम ला तुमिनून व अना बैन अज़हुरिकुम, तुमको क्या, तुम ईमान नहीं लाओ, तुम तो मैं तुम्हारे दरमियान आखिरी नबी मौजूद हूँ, मेरे पास वही नाजिल होती है, जिब्रील आते हैं, शरीयत में तुमको बतलाता हूँ, तुम ईमान लाओ उसमें काय का कमाल है। अब सहाबा कहने लगे क्या, तो क्या बाकी रहा। कौल फ़कौल, जब सारे जवाब सहाबा किराम के हुजूर ने मुदल्लल जो है साइड पर कर दिए, तो अब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इसका जवाब दिया, मखलूक के अंदर मेरी नज़र में ईमान के एतबार से सबसे बड़े वो लोग हैं जो मेरे बाद दुनिया में आएंगे, मेरे दुनिया से चले जाने के बाद कयामत तक जो मेरी उम्मत आएगी वो है सबसे बड़े ईमान लाने के एतबार से। यजिदून सुहूफन फीहा किताब, वो सहीफों में किताब पाएंगे यानी कुरान, यानी कुरान उनके पास मनकुल नकर दल नकर पहुँचेगा। युमिनून भी माफी, और कुरान में लिखी हुई बात पर वो लोग ईमान ले आएंगे। यानी मेरी बाद वाली उम्मत ने तो अल्लाह का गैबी निज़ाम भी नहीं देखा जैसे फरिश्ते देखते हैं, उन्होंने अम्बिया की तरफ उन पर वही भी नहीं आती है, सहाबा की तरह उन्होंने नबी को आमने सामने देखा भी नहीं है, और बाद वाली उम्मत का ईमान बिल गैब कामिल दर्जे का है। और ईमान का मदार क्या, युमिनून बिल गैब व यकीमून अस्सला, बगैर देखे हुए वो लोग ईमान लाते हैं, और ये कामिल बगैर देखे ईमान बाद वाली उम्मत का है कि जिन्होंने नबी को अपनी आँख से नहीं देखा, जिन्होंने फरिश्तों को नहीं देखा, जिन पर वही नहीं आती, फिर भी वो हर चीज़ पर ईमान लाते कि अल्लाह हम आपको एक मानते हैं, ए अल्लाह फरिश्तों को हम मानते हैं, ए अल्लाह हम मलाइका को मानते हैं, اے اللہ ہم نبیوں کو مانتے ہیں، اے اللہ ہم کتاب کو مانتے، کسی چیز کو دیکھا نہیں، پھر بھی لوگ ایمان بالغیب رکھتے ہیں، کہ یہ ہیں اصل کامل ایمان والے تابعین، اور بعد میں آنے والے لوگ جو خبر اور آثار کی بنیاد پر ایمان لائے. اب ہمارا ایمان جو ہے وہ کس بنیاد پر؟ خبر کی بنیاد پر، کہ ہم کو ہم سے اگلوں نے خبر دی، ان کو ان کے اگلوں نے خبر دی، انہوں کو ان کے اگلوں نے خبر دی، اور آثار جو نقل در نقل چلے آ رہے، حدیث، صحابہ کے آثار، تابعین کے آثار، اس کے ذریعے ہم لوگ ایمان لائے. لہذا یہ ایمان ہے کمال کے درجے کا، بعد والوں کا. یہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا. تو بعد والوں کا پورا ایمان بالغیب ہے. اب نبیوں کا ایمان کامل ایمان بالغیب نہیں ہے، کیونکہ ان کی تو بہت ساری چیزیں ایمان بالمشاہدہ ہے. یہی حال ہے صحابہ کرام کا، کہ ان کا بھی کامل ایمان ایمان بالغیب نہیں ہے، ان کا بھی ایمان میں بہت ساری چیز ایمان بالمشاہدہ ہے، کہ حضور کو آنکھ سے دیکھا، کہیں صحابہ کو جبرائیل امین کو دیکھنے کی سعادت حاصل ہوئی، تو ان کا ایمان کامل ایمان بالغیب نہیں ہے. ہمارا ایمان ایمان کامل بالغیب ہے، اور ان کے ایمان میں ایمان بالمشاہدہ بھی شامل ہے. اس اعتبار سے ایک بات یہاں خارجی یہ سمجھنی چاہیے کہ یہاں ملائکہ کا جواب پہلے نمبر پر آیا، نبیوں کا جواب دوسرے نمبر پر آیا. اس سے یہ مطلب ہرگز نہیں لیا جائے گا کہ ملائکہ حضرات انبیاء علیہ الصلوۃ والسلام سے افضل ہے، ہرگز مراد نہیں لیا جائے گا. یہ تو صحابہ کرام نے جو یہ جواب دیا ہے، یہ جواب اس اعتبار سے کہ انہوں نے یہ سمجھا کہ ملائکہ چونکہ اللہ تعالیٰ کی بہت ساری غیبی چیزوں کو دیکھتے رہتے ہیں، اسی لیے غیب کے مشاہدے کے اندر وہ نبیوں سے آگے ہیں. دیکھو ملائکہ غیب کے مشاہدے میں نبیوں سے آگے ہیں. انبیاء علیہ السلام بھی غیب کا مشاہدہ کرتے ہیں، لیکن غیب کا مشاہدہ نبیوں کا زیادہ، ملائکہ کا زیادہ، دنیا کی اس موجودہ زندگی کے اعتبار سے. اس اعتبار سے انہوں نے جواب دیا تھا. جی.
وعن عبد الرحمن بن علاء الحضرمي رحمه الله تعالى قال حدثني من سمع النبي صلى الله عليه وسلم يقول انه سيكون في اخر هذه الامه قوم لهم مثل اجر اولهم يامرون بالمعروف وينهون عن المنكر ويقاتلون اهل الفتن رواه البيهقي في دلائل النبوه.
یہ سب حدیث بود کو بیان کرو. حضرت عبد الرحمن بن علاء الحضرمی کہتے ہیں کہ مجھے ایسے شخص نے یہ حدیث سنائی جنہوں نے نبی کریم صلی اللہ علیہ وسلم سے یہ حدیث سنی تھی. صحابی کا نام بیچ میں نہیں ہے. حضرمی حضر موت کی طرف نسبت کر کے کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ اس امت کے اخیر کے اندر ایسی قوم آئے گی کہ ان کو اول درجے کے لوگوں جیسا ثواب ملے گا. لہم مثل اجر اولہم، ان کو ثواب ملے گا صحابہ کرام رضوان اللہ تعالی علیہ مجمعین کی طرح. دیکھا بعد کے زمانے میں بھی ایسے لوگ ہیں جن کا اجر اور ثواب کیسا ہوگا؟ صحابہ کرام کی طرح ہوگا. اللہم جعلنا منہم. ان لوگوں کی ایک علامت کیا؟ یامرون بالمعروف، لوگوں کو اچھی باتیں سکھلاتے ہوں گے. دوسری علامت، وینہون عن المنکر، لوگوں کو بری بات سے روکتے ہوں گے کسی بھی شکل میں، کسی بھی شکل میں. اب مکتب میں بچوں کو عقیدے سکھاوے، اسلامی سیرت سکھاوے، وضو سکھاوے، بچوں کو حرام سے بچانا سکھاوے، تو وہ بھی امر بالمعروف اور نہی عن المنکر ہی ہو گئے. امر بالمعروف اور نہی عن المنکر کا دائرہ کوئی تنگ تھوڑا ہی ہے، وہ تو بہت وسیع دائرہ ہے. مکتب کے اندر بچوں کو سکھلائے، وہ بھی امر بالمعروف نہی عن المنکر ہے. بڑے بڑے مدارس میں دارالعلوم کے اندر شریعت کے جائے واجبات، فرائض، عوامر، نواہی بتلائے جائے، وہ بھی امر بالمعروف نہی عن المنکر ہے. بیانات کے ذریعے، مجالس کے ذریعے سے لوگوں کو اچھی بات بتاوے، पूरी बात से रोके, वो भी अमर बिल मारूफ नहीं अनिल मुनकर है। तसनीफ तालीफ के जरिए से लोगों को अच्छी बात पहुंचाई जाए, वो भी अमर बिल मारूफ नहीं अनिल मुनकर है। तो नहीं अनिल मुनकर और अमर बिल मारूफ को किसी एक खास चीज में फिट कर लेना, ये तंग दामनी सही नहीं है, ये तो बहुत वसी शोबा है। और तीसरी चीज क्या होगी, वो लोग अहले फितना से मुकातला करते होंगे, यानी जितने भी फितने वाले खड़े हुए उनसे वो लोग किताल करते होंगे। कभी अहले फितना से किताल असलिहा से होता है, कभी अहले फितना से किताल जबान से होता है, कभी अहले फितना से किताल कलम से होता है, कभी अहले फितना से किताल दलाइल के जरिए से होता है। सब शक्लें इसके अंदर शामिल है। तो फिर तीन लोगों से मुकाबला करना ये भी जरूरी है, तो जाकर के ये सहाबा वाला अजर मिलेगा। मसलिहत हिकमत के नाम पे कोने पे नहीं बैठे रहने का। चलो
وعن ابي هريره رضي الله تعالى عنه ان رسول الله صلى الله عليه وسلم قال طوبى لمن راني وطوبى سبع مرات لمن لم يرني وامن بي رواه احمد رحمه الله تعالى.
حضرت ابو امامہ رضی اللہ تعالی عنہ عنہم سے منقول ہے، نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، توبہ خوشخبری ہے ایسے آدمی کے لیے جس نے مجھ کو دیکھا، پھر دیکھو سات مرتبہ خوشخبری ہے اس آدمی کے لیے جس نے مجھے نہیں دیکھا اور میرے پر ایمان لایا۔ کتنا بڑا فرق دیکھو، जिन्होंने मुझे देखा और ईमान लाए उनके लिए एक ही मर्तबा तूबा, और जिन्होंने हुजूर को देखा नहीं और ईमान लाए उनके लिए कितनी मर्तबा, सात मर्तबा तूबा हुजूर ने इरशाद फरमाया। अब ये सात का आदत क्या मतलब रखता है, तो बाज़ हज़रात कहते हैं कि उर्फ में किसी बात को बलीग अंदाज में बयान करने के लिए सात का आदत जिक्र किया जाता है। कि बल तू कहवे ने देखनी सात बार कसम खा के क्यों बोल, तैयार हूं मैं उसके लिए। ये बलीग अंदाज है किसी बात को बयान करने का। नंबर दो, सात का आदत बरकत के लिए मशहूर है, बरकत के लिए इस्तेमाल करने में सात का आदत मशहूर है। नंबर तीन, सात बोल करके तकसीर मुराद है। नंबर चार, सात की हकीकी मुराद तो का शारिय ही जानते हैं, हम लोगों को इसका सही इल्म नहीं। बस इतनी बात है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने सात मर्तबा कह करके बाद वालों के ईमान की तारीफ फरमा दी कि बाद वाले ईमान के एतबार से बड़े कमाल के दर्जे को पहुंचे हुए हैं। जी
وعن ابي محيريز رحمه الله تعالى قال قلت لابي جمعه رجل من امير الصحابه حدثنا علي بن سمعته من رسول الله صلى الله عليه وسلم قال نعم احدثهم حديثا جيدا تغيب قد تغدينا مع رسول الله صلى الله عليه وسلم وعن ابو عبيده بن الجراح فقال يا رسول الله احد خير منا اسلمنا وجاهدنا معك قال نعم قوم يكونون من بعدكم يؤذونني ولمن يرى ولم يروني رواه احمد والدارمي رحمه الله تعالى وروى رسول الله عن ابي عبيده من قوله يا رسول الله احد خير منا الى اخره.
ابو محیریز رحمت اللہ علیہ کہتے ہیں کہ میں نے ابو جمعہ سے کہا، نام ہے آپ ابو سنیچر ہیں تو انہوں نے ابو جمعہ رکھا، رجل من الصحابتی، یہ حضرت ابو جمعہ رضی اللہ تعالی عنہ صحابی ہے، حضرت ابو جمعہ رضی اللہ تعالی عنہ صحابی ہے، رجل من الصحابتی۔ अपने नाम सुना किसी का जुमा नहीं सुना कभी? हमारे यहाँ डाबेल मदरसे में दरबान है जुमा नाम का। तो जब मैं मौत्ता मालिक के अंदर बाबुल जुमा आती है तो तलबा को लुगत सुनाता हूँ कि लफ्ज जुमा में कितनी लुगत है, तो फिर एक लुगत गिनाता हूँ। एक लुगत है जामिया है कि उसको जुम्मा कहते हैं मीम की तशरीफ के साथ, जो किसी कबीले की लुगत नहीं है। लफ्ज़ जुमा में मुख्तलिफ लुगतें हैं, تو ایک لغت میم کی تشدید کے ساتھ تو کسی کی نہیں ہے لیکن جاہلوں میں ہے جمعہ. آج کون سا دن؟ تو کہا جمعہ. ابھی کون سے دربان کی ڈیوٹی ہے گیٹ پر؟ تو کہا جمعہ کی. حدیثنا حدیثاً, کیا آپ ہمارے سامنے ایک حدیث بیان کیجئے جو آپ نے نبی کریم صلی اللہ علیہ وسلم سے سنی ہو. تو انہوں نے فرمایا ضرور, میں تم کو ایک بہترین حدیث سناتا ہوں. تم نے درخواست کی حضور کی حدیث سننے کی, میں ایک ضرور بہترین حدیث سناتا ہوں. معلوم ہو کہ کوئی آدمی دین کی بات سنانے کی درخواست کرے تو منع نہیں کرنا چاہیے. بعض لوگ نکرے کرتے ہیں, مطالعہ نہیں کیا ہے, تیاری نہیں کی ہے, پھر تیاری کر کے آؤں گا. یہ کیا دین کی بات سنانے کے لیے کہا کھڑے ہو جانے کا, اور جو بات میسر ہو بسم اللہ پڑھ کے دین کی بات سنا دینے کی. یہ سب تکلفات نہیں کرنے کی. یہاں حضرت مولانا عبداللہ صاحب کاپودروی رحمۃ اللہ علیہ نے سنایا تھا کہ جس زمانے میں میں داخل پڑھنے کے لیے آیا تو یہاں مشہور تھا بڑے بوڑھے لوگوں میں کہ حضرت علامہ کشمیری رحمۃ اللہ علیہ جس زمانے میں یہاں تھے تو کبھی کبھی شام کی نماز بستی میں اطراف کے گاؤں میں جا کے پڑھتے تھے, اور مغرب کے بعد یا عصر کے بعد خود اعلان کر دیتے بھائی بیٹھ جاؤ. تو کبھی یہ تبلیغی کام شروع بھی نہیں ہوا تھا. تو کہا بھائی بیٹھ جاؤ بھائی, میں کچھ انور شاہ آپ کو کچھ کہے گا. اور اس کے بعد جو ہے نماز کے فرائض گنوا دیتے تھے, کبھی غسل کے فرائض گنوا دیتے تھے, کبھی وضو کے فرائض سنا دیتے تھے. تو کہا امام المحدثین ہو کر گئے, لوگوں کے سامنے جا کے خود اعلان کرے اور ایسی ایسی بنیادی ضروری باتیں لوگوں کو جا کے سنا دیا کرتے تھے. تو دین کی بات سنانے میں تکلف نہیں کرنے کا. جو کوئی درخواست کرے تو مطالعہ نہیں اور تیاری نہیں ہے, نہیں کوئی اپنے کو لچھے دار تقریر کے جلسے میں تھوڑے آئے مسابقے میں کہ تقریر یاد ہو تو ہی کرنے کی. جو ہو کھڑے ہو کے دین کی بات سنا دینے کی. تغدینا مع رسول اللہ صلی اللہ علیہ وسلم. ابو جمعہ کہتے ہیں کہ ہم نے نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ کھانا کھایا, اور اس کھانے میں ہمارے ساتھ حضرت ابو عبیدہ ابن الجراح رضی اللہ تعالیٰ عنہ بھی تھے. فقال یا رسول اللہ, تو حضرت ابو عبیدہ ابن الجراح رضی اللہ تعالیٰ عنہ نے کہا اے اللہ کے رسول, احد خیر منا, ہمیں کون بہترین ہے؟ احد خیر منا, ہم سے کوئی بہتر بھی ہے دنیا کے اندر؟ حضور دیکھو ان حضرات کی کھانے کی محفل دینی مذاکروں والی ہوتی تھی. یعنی کہ بھائی آج پارٹی ہے کسی ساتھی کی طرف سے تو ساری ہنسی مذاق کھیل کود ہی کے اندر سارا وقت گزرے گا, ایسا نہیں. بلکہ کچھ نہ کچھ وہاں بھی دینی مذاکرہ ہو جائے تاکہ صرف کھانے پینے کی محفل نہ رہے. تو کہا حضور ہم سے بہتر کوئی ہے اس کائنات میں؟ اسلم نہ, ہماری فضیلت کیا ہم اسلام لائے اور ہم نے آپ کے ساتھ مل کر دین کے لیے قتال کیا, ہم سے ہے کوئی بہتر؟ تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا جی ہاں, تم سے بہتر لوگ بھی ہیں میری امت کے. کون؟ یکونون من بعدکم, جو تمہارے بعد ہوں گے قیامت تک آنے والی امت محمدیہ. یؤمنون بی, انہوں وہ میرے اوپر ایمان لائیں گے, میری رسالت کو مانیں گے. ولم یرونی, حالانکہ انہوں نے مجھے دیکھا نہیں. بعد والی امت کے لیے حضور نے کتنی بڑی بات ارشاد فرمائی کہ جو میں تمہارے بعد آئیں گے جنہوں نے مجھے دیکھا نہیں پھر بھی ایمان لائیں گے وہ تم سے بھی بہتر ہوں گے. دیکھ لیا؟ اب دیکھو یہاں یہ بات ذہن میں رکھنے کی, یہ بعد والی امت کی جزوی فضیلت ہے کہ انہوں نے کامل ایمان ایمان بالغیب رکھا کہ حضور کو بھی نہیں دیکھا پھر بھی حضور پر ایمان لاتے, نزول قرآن کا مبارک دور بھی نہیں دیکھا پھر بھی قرآن پر ایمان رکھتے. اس اعتبار سے بعد والی امت صحابہ سے بہتر ہے. مکمل طور پر بعد والی امت کا ایمان ایمان بالغیب ہے, اور صحابہ کا حضور کی زیارت کے اعتبار سے وہ لوگ ایک چیز میں کمی آ گئی کہ انہوں نے حضور پاک صلی اللہ علیہ ایمان بالغیب میں ایک چیز کم ہو گئی کہ حضور کی انہوں نے زیارت کری, بعد والی امت نے حضور کی زیارت بھی نہیں کی. تو یہ ہو گئی بعد والی امت کی ایک جزوی فضیلت. اس سے بعد والی امت کو صحابہ پر کلی فضیلت حاصل نہیں ہو جایا کرتی. صحابہ کرام اسلام میں سبقت نبی کریم صلی اللہ علیہ وسلم کی صحبت, اس اعتبار سے وہ لوگ پوری امت سے آگے ہیں. اور ایک سند کے اندر کیا آیا ہے, احد خیر منا الى آخره. چلو
وعن معاوية بن قبط عن أبيه رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم إذا فسد أهل الشام فلا خير فيكم ولا يزال طائفة من أمتي منصورين لا يضرهم من خذلهم حتى تقوم الساعة. قال ابن المديني رحمه الله تعالى هم أصحاب الحديث رواه الترمذي رحمه الله تعالى وقال هذا حديث حسن صحيح.
حضرت معاوية ابن قرة, پورا نام اس طرح ہے معاوية ابن قرة ابن اياس, یہ جو ان کے والد ہیں حضرت معاویہ کے, قرہ بن ایاس وہ صحابی ہے اور معاویہ تابعی ہے. معاویہ ابن قرہ تابعی اور قرہ ابن ایاس ان کے والد وہ ہیں صحابی رضی اللہ تعالیٰ عنہ. اس لیے انہوں نے کہا ان ابی ہی کہ معاویہ ابن قرہ اپنے والد سے یعنی قرہ ابن ایاس رضی اللہ تعالیٰ عنہ سے نقل کرتے کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا جب اہل شام فاسد ہو جائیں گے تو تمہارے اندر کوئی خیر اور بھلائی باقی نہیں رہے گی. جب اہل شام کے اندر فساد ہو جائے گا تو تمہارے اندر کوئی خیر اور بھلائی باقی نہیں رہے گی. کیا مطلب اہل شام کے فساد کا؟ نمبر ایک, علم عمل عقیدے میں جب شامی لوگ برباد ہوں گے تو پھر تم سب میں کوئی خیر باقی نہیں رہے گی. علم عمل عقیدے میں جب شامی لوگ برباد ہو جائیں گے تو پھر تمہارے اندر کوئی خیر نہیں رہے گی. نمبر دو, اہل شام برباد ہوں گے تو پھر وہاں ہجرت کرنے میں کوئی خیر نہیں ہوگی. اور بعض حضرات کہتے ہیں یہاں اہل شام سے مراد ہے آخری زمانے کے اہل شام, اس لیے کہ آخری دور میں بھی اہل شام کا حال فاسد ہو گیا اور وہ بھی کلمے والے نہیں رہے تو پھر پوری دنیا کے اندر کلمے والا کوئی نہیں رہے گا اور قیامت قائم ہو جائے گی. وَلَا يَزَالُ طَائِفَةٌ مِّنْ أُمَّتِي مَنْصُورِينَ, اور میری امت کی ایک جماعت منصور رہے گی ہمیشہ. منصورین کا مطلب کیا؟ دین کے دشمنوں کے اوپر وہ لوگ غالب رہیں گے اور اللہ تعالیٰ ان کی مدد کریں گے, اللہ کی مدد ان کو حاصل ہوگی اور دین کے دشمنوں کے اوپر وہ ہمیشہ غالب رہیں گے. یعنی میری امت کا ایک گروہ ہمیشہ غلبے پر رہے گا اللہ کی نصرت سے, اللہ کی مدد سے. لا يضرهم من خذلهم, کوئی ان کی مدد نہ کرے تو ان کو کوئی نقصان نہیں, کوئی مدد نہ کرے تو ابھی ان کو کوئی نقصان نہیں. وہ دونوں لوگ اپنا کام کرتے رہیں گے حتی تقوم الساعۃ, یہاں تک کہ قیامت قائم ہو جائے. دیکھو اس طرح کی روایت میں ایک بات ذہن میں رکھنا, حتی تقوم الساعۃ, اور ابھی پیچھے روایت گزری کہ مہدی اخیر مسیح اخیر کے اندر ہوں گے, تو ان روایتوں میں اخیر کا مطلب لینے کا قیامت سے قریب قریب زمانے تک, عین اخیری ایام مراد نہیں لینے کے. کیوں عین اخیری ایام مراد نہیں لینے کے؟ پیچھے آپ نے فتن کے ابواب کے اندر یہ روایت پڑھ لی کہ آخری زمانہ تو ایسے لوگوں کے اوپر ہوگا جو شریر ہوں گے, کوئی اللہ کا نام لینے والا نہیں, کوئی ایمان والا نہیں, کوئی ہدایت پر نہیں, کوئی اللہ اللہ کہنے والا نہیں, کوئی کلمہ گو نہیں, ایسے لوگوں پر قیامت آئے گی. جب آخری دور کے اندر ایک بھی کلمہ گو نہیں ہوگا, ایمان والا نہیں ہوگا, اللہ کہنے والا نہیں ہوگا, تو پھر ایک منصور جماعت کہاں سے ہوگی؟ سمجھ میں آیا؟ اسی لیے یہ اس طرح کی روایت میں, صرف یہ روایت نہیں, اس طرح جن روایت میں بھی آخر کا لفظ آیا وہاں کیا مراد لینے کا؟ قیامت سے پہلے پہلے کا زمانہ، بالکل آخری ایام مراد نہیں لے لیں گے، چونکہ بالکل آخری ایام میں تو ایک بھی آدمی اللہ کہنے والا، اللہ کہنے والا نہیں ہوگا. حضرت علی ابن المدینی رحمہ اللہ کہتے ہیں، یہ جلیل القدر محدثین میں سے ہے، کہ یہ اصحاب الحدیث مراد ہے، یعنی یہاں پر بن امتی منصورین سے مراد کون؟ اصحاب الحدیث. اصحاب الحدیث کا کیا مطلب؟ نمبر ایک، اہل سنت و جماعت کے لوگ جو حدیث کے مطابق زندگی گزارتے ہیں. نمبر دو، اللہ کے راستے میں غزوہ کرنے والے لوگ. نمبر تین، اہل حق جب احادیث کی تعلیم اور تعلم میں زندگی لگا دے بے، وہ لوگ اصحاب الحدیث. ہم اہل النبی، اصحاب الحدیث وہم اہل النبی. اِلَّمْ يَصْحَبُ نَفْسَهُ فَأَنفَاسُهُمْ صَحِيبُ، کہ جو حدیث سے تعلق رکھنے والے لوگ ہیں، حدیث پڑھنے پڑھانے والے، حدیث پر عمل کرنے والے، وہ نبی کے گھر والے ہیں. جیسے کہ اصحاب القرآن ہم اہل اللہ، تو اصحاب الحدیث ہم اصحاب النبی. اگرچہ اصحاب حدیث کو نبی کی ذات سے مصاحبت نصیب نہیں ہوئی، لیکن روحانی مصاحبت تو حدیث کی برکت سے نصیب ہوئی. اسی لیے کہ ہم لوگوں کی تمام کی حدیثوں کی سند کا سلسلہ جا کر کے واسطہ در واسطہ سند متصل سے حضرت نبی کریم صلی اللہ علیہ وسلم سے الحمدللہ ملتا ہے. اسی لیے روحانی رشتہ تو ہو ہی گیا. اسی لیے جتنے بھی لوگ حدیث پڑھتے پڑھاتے ہیں، عمل کرتے ہیں، اشاعت کرتے ہیں، وہ سب اصحاب الحدیث میں شامل ہیں، اور ان لوگوں کے لیے فضیلت حاصل ہے. جی. اور اس لیے یہاں دھیان رکھنے کا بھائی، اہل حدیث نہیں ہے، اصحاب الحدیث ہے. لفظ پر دھیان رکھو، کون سا لفظ ہے؟ ہاں، کچولی کے بازو والے مراد نہیں ہیں. چلو.
عن ابن عباس رضي الله تعالى عنهما أن رسول الله صلى الله عليه وسلم قال: إن الله تجاوز عن أمتي الخطاء والنسيان وما استكرهوا عليه. رواه ابن ماجه والبيهقي رحمه الله تعالى.
حضرت عبد الله ابن عباس رضي الله تعالى عنهما وعنهم سے منقول ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، اللہ تعالیٰ نے میری امت سے خطا اور نسیان کو معاف کیا ہے، درگزر کیا ہے. ایک بات یاد رکھو، امت سے امت اجابت مراد ہے یہاں پر. ایمان والے، خطا ثواب کی ضد، خطا سواد سے ثواب، یعنی چوک ہو جاوے، چوک. اور نسیان کے اندر کیا ہوتا ہے؟ حفظ کی ضد، وہ نسیان. تو نسیان حفظ کی ضد ہے، یعنی بھول اور الجھن. اور خطا یہ ثواب کی ضد ہے، یعنی چپ کر کے کوئی کام کر لینا. مثال کے طور پر خطا کی مثال کیا؟ کہ ایک آدمی کوئی دوسرا کام کرنا تھا اور کوئی دوسرا ہی کام ہو گیا. جیسے کہ آپ نے فقہ کی کتاب میں اس کی مثال پڑھی کہ آدمی شکار کو تیر مارنے گیا اور وہ نشان خطا کر کے کسی عورت کو لگ گیا. کرنے کیا گیا اور ہو کیا گیا، وہ خطا کہی جاتی ہے. اور نسیان کے اندر کیا ہوتا ہے؟ کہ آدمی کو نفس بات عین اس موقع کے اوپر ذہن سے نکل گئی ہوتی ہے. جیسے کہ آدمی روزے کی حالت میں بھول گیا کہ میں روزے سے ہوں اور کھانے بیٹھ گیا، پھر یاد ہے کہ ارے یہ تو رمضان شروع ہو گیا، میرا روزہ ہے. تو عین وقوع فعل کے وقت پر اپنی حالت کو بھول جاوے آدمی، وہ نسیان کہلاتا ہے. تو نسیان اور خطا جو میری امت سے ہو گیا، اس کے اندر اللہ تعالیٰ کی طرف سے پکڑ نہیں ہوگی. مطلب کہ اللہ تعالیٰ اس کو معاف کریں گے، لیکن دنیاوی احکام تو جاری ہوں گے. اس لیے قتل خطا میں دیت آپ نے پڑھی ہے، معلوم ہو کہ احکام دنیاوی یا جاری ہوں گے، لیکن اللہ تعالیٰ جو ہے اس معاملے کو माफ कर देंगे। जैसे कि कोई आदमी गलती से गड़गड़ में वजू के अंदर कुल्ली करने गया और पानी नीचे उतर गया, तो रोजा उसको कजा करनी पड़ेगी, अल्लाह ताला इसके इस गुनाह को माफ कर देंगे, यानी भूल हो गई उसको माफ कर देंगे। जबकि निस्यान के अंदर तो आदमी जो है शरीयत की तरफ से वो रोजा भी माफ हो जाता है कि भाई उस रोजे की रोजा टूटा ही नहीं, भूल की हालत में खा लिया। तो वमस्तुकरिहु अलैहि, और जिसमें जबरदस्ती मुबतला किया गया हो, जिस काम में आदमी जबरदस्ती मुबतला किया गया हो, उसमें भी अल्लाह ताला मेरी उम्मत की दरगुजर फरमा देंगे। मजबूरी के अंदर आदमी कोई काम कर ले जिसमें अपने इरादे का दखल ना हो, गुनहगार नहीं होगा। जैसे कि किसी ने आकर के आपके सामने डंडा उठाए कि चल ये शराब पी वरना अभी तुझे कत्ल कर डालूंगा, चल ये चीज कर वरना मैं तुझे जो है तेरा हाथ पैर काट डालूंगा, आदमी मजबूर है। और ऐसी हालत में जो आदमी काम कर ले रहे अपनी जान बचाने के वास्ते, तो उस पर अल्लाह ताला के यहाँ कोई पकड़ उसकी होगी नहीं। फिर इकराह के अकसाम है, बाकायदा किताबुल इकराह हुदूरी में भी और हिदायत में भी, इकराह मुलजी, इकराह गैर मुलजी, फिर उसके अहकाम सब अलग अलग होते हैं। बहरहाल आदमी की जिस हाल में मजबूरी का आलम आ जाए, उस हाल में अल्लाह की तरफ से कोई काम हो जाए तो अल्लाह ताला उसकी पकड़ करेंगे नहीं। तो गैर इरादी तौर पर बिला इरादा ना दुरुस्त काम सरजद हो जावे, मजबूरी में सरजद हो जावे, निस्यान में सरजद हो जावे, भूल में सरजद हो जावे, गलती खता से सरजद हो जावे, तो अल्लाह ताला की तरफ से उस पर पकड़ नहीं होगी। लाए हैं किताब आदि है सभी।
उसके बाद इंसान होने वाला बंद कर दिए बाकी।